समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिसानेको नमस्कार। आदरणीय श्रोताहरू, चाडबाड़को चटारो सकेर नेपाली समाज फेरि आफ्नो नियमित लयमा फर्किन थाले पनि कोविड 19 को पिरलोले हामीलाई छोडेको छैन। सरकारी कर्मचारी, व्यवसायी, उद्योगी, व्यापारी सबै पुनः आफ्नो काममा फर्किने क्रमसँगै बढ़दो संक्रमितको संख्याले सबैलाई चिन्तित बनाएको छ। आन्तरिक परिवेशसँगै क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमले पनि केही नयाँ प्रश्नहरू तेर्स्याएको छ। भारत र अमेरिका बीचको सुरक्षा सम्झौता, ताइवान र दक्षिण चीनमा चिनिया सागरतिरको सैनिक मामिला, चीन र भारतको सीमा विवादका बीच नेपाल र भारत बीचका कतिपय मामिलाले कता कता अनिश्चयको संकेत गरिरहेको छ। त्यसमा पनि विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा आउँदो साताको राष्ट्रपतीय निर्वाचनलाई विश्वले नै उत्सुकतापूर्वक हेरिरहेको छ। युरोपेली राष्ट्रमा पुनः कोविड 19 को दोस्रो लहर र त्यसले उत्पन्न गरेको परिस्थिति अनि खोपको परीक्षण र उपलब्धता थप अन्तर्राष्ट्रिय सरोकारका विषयहरू हुन्। अन्तरसंवादमा आज हामी केही आन्तरिक र केही क्षेत्रीय अन्तर्राष्ट्रिय मामिलालाई लिएर केही बेर विचार विमर्शमा जुटेका छौं। हामीसँग हुनुहुन्छ पूर्वीय चिन्तन दर्शनका अध्याता एवं विश्लेषक बुद्ध छिरिङ योञ्जन। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। मूलत अन्तरसंवादमा हामी आजको बसाईमा केही आन्तरिक, केही क्षेत्रीय र केही राजनीतिक विषयहरूलाई केन्द्रमा राखेर विश्लेषण गर्ने प्रयास गरिरहेका छौं र राजनीतिक विश्लेषक बुद्ध छिरिङ योञ्जनसँग हामी टेलिफोन सम्पर्क गर्ने प्रयास गरि नै रहेका छौं। यहाँलाई विदितै छ नेपालीहरूको महान चाड बड़ा दशैं विधिवत रूपमा सकिएको छ। विगतका वर्षहरूमा भन्दा यो वर्ष त्यति उत्साहपूर्वक दशैं मनाउन पाइएन, किनभने रोगको संक्रमण हुने सम्भावना त्यति नै उच्च रहेको र नागरिक तहबाट पनि यो संक्रमणलाई नियन्त्रण गर्ने प्रयास स्वरूप आफ्ना परिवारका सदस्यहरूसँग सीमित रूपमा मात्रै दशैं मनाउने जुन प्रचलन, जुन व्यवहार प्रदर्शन गरियो, त्यो निकै नै सुझबुझपूर्ण रहेको विभिन्न कोणबाट विश्लेषण गरिएको छ। हामी अन्तरसंवादमा दैनिक जीवनमा हाम्रा सामु तेर्सिएका विभिन्न साना ठूला सवाल प्रश्नहरूलाई लिएर कुराकानी गर्ने गर्छौं र आजको अन्तरसंवादमा हामी यिनै विषयहरूलाई समावेश गरेर पूर्वीय चिन्तन दर्शनका अध्याता एवं विश्लेषक बुद्ध छिरिङ योञ्जनसँग कुराकानी गरिरहेका छौं। उहाँसँग हाम्रो टेलिफोन नमस्कार बुद्धजी, स्वागत छ यहाँलाई।
हजुर नमस्कार, नमस्कार।
अब प्रत्यक्ष कुराकानीमा कहिलेकाहीँ प्राविधिक रूपबाट लिंक हुन पनि टाइम त लाग्ने नै भयो है बिहान बिहानै। धेरै पछि यहाँसँग संवाद गर्न पाइयो बुद्धजी। अब विश्व नै कोविड 19 ले आक्रान्त भएको छ, होइन? कुनै पनि घटनाक्रमहरू एउटा निश्चित देशमा, निश्चित क्षेत्रमा प्राकृतिक प्रकोप होस् या मानव सृजित समस्याहरू एक ठाउँमा हुने गर्थ्यो। अब संसारलाई नै प्रभावित पार्न सक्ने कोविड 19, होइन? अब ग्लोबलाइजेशन भने त सायद यही नै होला नि, होइन? विश्वव्यापीकरण भन्छ नि, अब विश्वव्यापीकरणको एउटा सही उदाहरण भनेर भन्न सकिन्छ कोविड 19 लाई। कसरी हेरिरहनु भएको छ? विश्वभरि जसरी फैलिएको छ, मानिसहरू जसरी त्रसित छन्, धेरै कुराहरूमा उतार चढाव भइरहेछ, के देखिन्छ? यहाँले यसलाई कसरी अध्ययन गरिरहनु भएको छ?
धन्यवाद छ यहाँले पुनः रेडियोमा आमन्त्रण दिनुभयो। एकदम यो भूमण्डलीकरण, विश्वव्यापीकरण, ग्लोबल भिलेजको अवधारणा जुन अर्थशास्त्रीय रूपमा पहिला विकास गरेको थियो, अब त्यो खालि अर्थशास्त्रीय रूपमा मात्रै त्यो त्यस्तो भएन, समस्याहरूको पनि भूमण्डलीकरण, विश्वव्यापीकरण भएको देखियो र त्यसले विश्वलाई, समग्र विश्वलाई एउटा एक आपसमा जुन किसिमले विश्वको समाजहरू, ग्लोबल सोसाइटिजहरू चाहिँ इन्टिग्रेटेड रूपमा छ, एकीकृत रूपमा जुन निर्माण भएर बसेको छ, त्यो विषयलाई अति नै ठुलो महत्त्वको साथ हेर्नुपर्छ र विश्व व्यवस्था नै अबको युगको, अब आउँदो समय आउँदो युगहरूको लागि सबभन्दा महत्त्वपूर्ण कुरो स्थानीय राज्यहरूको आफ्नो इन्टर्नल सबरेन सिस्टम बाहेक पनि विश्व व्यवस्थाको पनि महत्त्व चाहिँ मानव जीवनको लागि अति महत्त्वपूर्ण भएको छ भन्ने कुरा यो कोभिडले चाहिँ प्रमाणित गरेको छ भन्ने मलाई लाग्छ।
अब कुनै पनि विषय चाहिँ आफ्नो आन्तरिक मामिला जसरी हुन्थ्यो होइन त्यो नभइकन विश्वव्यापी मामिलाहरू पनि अब क्रमशः उजागर हुँदै जानेछन्। भोलिका दिनमा पनि यस्ता अन्य चुनौतीहरू आए भने विश्व नै विभाजित हुने या एकजुट हुने भन्ने एउटा बहस पनि यतिखेर चाहिँ प्रखर रूपमा चाहिँ अगाडि आएको छ। यहाँ चाहिँ पूर्वीय चिन्तन दर्शनको विद्यार्थीको नाताले अब गाह्रो असिलो परेपछि मान्छेले आफ्नो गाउँघर आफ्नो ठाउँ आफ्नो स्थानीयता बढी खोज्दो रहेछ। अहिले पनि सहर बजारबाट मानिसहरू अलि गाह्रो असिलो परे पनि अब गाउँतिर जाउँ भनेर भनिरहेछन् होइन। अब यो कन्टेक्स्टमा हेर्दाखेरि के ससाना देशहरू होइन विकेन्द्रित एउटा पूर्वीय चिन्तन अनुसार चाहिँ आफ्नै परिवेशभित्र रमाउने होइन सबै कुरा चाहिँ ग्लोबल सम्भावना पनि थिएन हिजोको दिनमा र मानिसहरू आजभोलि चाहिँ हाम्रो परम्परा ठिकै रहेछ हाम्रा पिता पुर्खाहरूले प्रयोग गरेका औषधि होस् खाद्यान्नहरू हुन् होइन हामी हाम्रो चाहिँ विभिन्न चाहिँ मरमसलाहरू हुन् यी सबै कुराहरू चाहिँ वास्तवमा एकदमै सन्तुलित थिए भनेर एकचोटि काइन्ड अफ नस्टाल्जिया भनौँ न हिजोको चिजै ठिक थियो भन्ने मनस्थितिमा पनि आइपुग्यो नि होइन महसुस गर्नुभएको छ यी कुराहरू
एकदम ठिक हो। यो धेरै महत्वपूर्ण प्रश्न हो। यो प्रश्न यति गम्भीरताका साथ अहिले विश्वव्यापी रूपमा उठिरहेको छ कि हुन त यसको प्रारम्भ सेकेन्ड वर्ल्ड वार पछि नै सुरु भइसकेको थियो। इभन समाजहरूको व्यवस्थापन गर्ने सवालमा पनि एउटा महत्वपूर्ण भनाइ आइसकेको थियो, थिङ्क ग्लोबल्ली एक्ट लोकल्ली भन्ने। यो ग्लोबल भर्सेस लोकल होइन, यो स्थानीय भर्सेस भूमण्ड, यो विश्वव्यापी, यो यसको एउटा यसको अन्तर सम्बन्धको बारेमा बहस चाहिँ यो धेरै लामो भइरहेको थियो। यसमा यो लोकलिजम अथवा स्थानीयता र जसलाई अर्को टर्मिनोलोजीमा इन्डिजिनिजम भनेर अहिले भन्ने गरेका छ, स्वदेशीयता वा स्वदेशवाद, स्वदेशीयताको जुन सवाल अहिले दार्शनिक रूपमा नै एउटा विकास भएको छ, यसको बहस चाहिँ नेपालमा पर्याप्त भइराखेको छैन। किनभने नेपाल नेपाल एउटा कुन अवस्थामा अहिले पनि नेपाली समाजलाई ड्रिभन गरिरहेछ भने युरोपियन ज्ञान मीमांसाबाट निर्मित आधुनिकवाद र विकासवाद, मॉडर्निज्म एन्ड डेभलपमेन्टलिज्म भनेर जुन भन्ने गरेको छ, त्यही बहस त्यही संगठनको डोमिनेन्ट प्रभावभित्र हामी चाहिँ अहिले पनि नेपाली बौद्धिक सर्कल, नेपालको राजनीति, नेपालको विकास निर्माणको अवधारणा, नेपालको पोलिसी मेकिङ, नेपालको मिडिया मिडिया अपरेसनदेखि इन्टेलेक्चुअल अपरेसन सबै यो युरोपियन यो युरोसेन्ट्रिजमको युरोप केन्द्रवादबाट निर्माण भएको विकास र आधुनिकताको अवधारणाबाट चलेको छ। अब यसको विरुद्धमा अहिले जुन लोकलिजम र इन्डिजिनिजम जुन आएको छ, स्थानीयता र स्वदेशीयताको जुन अभियान संसारभरि विशेष गरेर सन् 1990 पछि आएको छ, यो कुराले नै यो खालि यो पेन्डेमिक जस्तो कुराहरूको ग्लोबल इस्युजहरूको समाधान मात्रै होइन, यो प्राकृतिक प्रकोप प्रकृतिबाट उत्पन्न भएको समस्याहरूको मात्रै समाधान होइन वा प्रकृतिसँग जोडिएर उत्पन्न भएको मानव निर्मित समस्याहरूसँग मात्रै समाधान होइन, विशुद्ध मानवीय समस्या जस्तै अर्थशास्त्रीय कुरा भयो, राजनीतिक कुरा भयो, यी सबै कुराहरूको पनि समाधान अब लोकल आइडियाजबाट वा इन्डिजिनियस आइडियाबाट, स्वदेशीय विचारबाट, स्वदेशीय चिन्तनबाट, स्वदेशीय वर्ल्ड भ्यू, विश्व दृष्टिकोण, ब्रह्माण्डिकीबाट मात्रै त्यसको समाधान छ भन्ने कुरा चाहिँ अहिले विश्वव्यापी रूपमा बहसमा एकदम ठुलो ठाउँ स्पेस यसले लिइरहेको छ।
अब कोविड 19 एउटा स्वास्थ्यसँग सम्बन्धित मामिला हो यद्यपि, तर अब यही कोविडकै बहानामा पनि विश्वका कतिपय देशहरूमा अब जनताका हक अधिकारहरू कुण्ठित हुँदै जाने, अलिकति डिक्टेटरसिपहरू चाहिँ मौलाउँदै जाने, किनभने अब आम नागरिकहरू चाहिँ अरू नै मामिलामा व्यस्त भएको यो अवस्थामा यदि सुझबुझपूर्ण राजनीति भएन भने प्रत्येक देश पछि नै त्यसले त्यसले अर्को एउटा राजनैतिक समस्या खड़ा गर्ने भन्ने खालका चिन्तन र विचारहरू पनि बाहिर आइरहेका छन्। अब उदाहरणकै लागि लिउँ होइन, अहिले आगामी केही दिनभित्र विश्वकै शक्ति सम्पन्न राष्ट्र अमेरिकाको चाहिँ चुनाव भइरहेको छ, राष्ट्रपति ट्रम्प का अभिव्यक्तिहरूलाई लिएर धेरै टीका टिप्पणी पनि भएका छन्, त्यहाँ श्वेत नस्लवादको कुराहरू आइरहेको छ, सँगसँगै अब त्यहाँ चाहिँ धार्मिक अतिवादका कुराहरू पनि अहिले प्रदर्शन भइरहेका छन्, पेरिसमा भएका घटनाहरू हुन् होइन, अथवा कतिपय मुस्लिम राष्ट्रहरू विरूद्ध इस्लामिक राष्ट्रहरू उभिएको यो अहिलेको परिवेशले चाहिँ के यो कोविड 19 को उकुस मुकुसलाई एउटा 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 विश्राम दिने कारणले गर्दा यी घटनाहरू उत्पन्न भइरहेका छन्, यी स्वाभाविक हुन् अस्वाभाविक हुन् राजनीतिक प्रेरित हुन्, के देख्नुहुन्छ यी अहिलेका पछिल्ला विश्व घटनाक्रमलाई?
यो राजनीतिक रूपमा जुन विश्वव्यापी रूपमा अहिले प्याराडाइम सिफ्टिङ भइराखेको छ, यो चाहिँ कोविड भन्दा अगाडिबाट नै सुरुवात भएको, विशेष गरेर सन् 1990 दशकपछि यो रेडिकल्ली एकदम प्याराडाइम सिफ्टिङ भइराखेको प्रोसेसमा थियो। डिक्लाइनिङ अफ वेस्टर्न पावर, पश्चिमा शक्तिहरूको अधोगतिमा जाने र त्यो त्यो फर्ममा त्यो रूपमा पश्चिमा शक्तिको हेजिमोन दबदबा चाहिँ कमजोर हुँदै जाने क्रममा त्यसलाई कसरी त्यसको कस्तो नयाँ स्वरूपहरू निर्माण हुन्छ त विश्व व्यवस्थामा, शक्ति राजनीतिमा, विशेष गरेर पावर पोलिटिक्समा, शक्तिको अभ्यासमा, पावर एक्सर्साइजहरूमा त्यसको कस्तो किसिमको न्यू फर्महरू, नयाँ रूपहरूको मेनिफेस्टेसन आउँछ भन्ने कुरामा चाहिँ धेरै लामो रिसर्चेजहरू, धेरै लामो अध्ययन भइरहेछ। यसमा मूलत दुईटा थ्योरी थियो, एउटा एन्ड अफ द हिस्ट्री थ्योरी, फुकुयामा थ्योरी, जसले अब यो वेस्टर्न लिबरल क्यापिटलिजम अथवा पश्चिमा उदार पुँजीवाद नै अब विश्वव्यापी रूपमा त्यसले विजय हासिल गर्छ र त्यो मात्रै एउटा व्यवस्थाको रूपमा संसारभरि लागू हुन्छ र अन्य वैचारिक र अल्टरनेट पोलिटिकल लाइन र वैचारिक लाइनहरू अब समाप्त भएर जान्छ भन्ने एउटा थ्योरी थियो, त्यो थ्योरी असफल भयो र त्यसको काउन्टरमा चाहिँ क्लास अफ सिभिलाइजेसन थ्योरी वा सभ्यताहरूको बिचको अन्तर्द्वन्द्वको थ्योरी जुन प्रोफेसर स्यामुएल हन्टिङटनको थ्योरी थियो, त्यो थ्योरी चाहिँ अहिले प्रिभेल भएर गयो, त्यो चाहिँ प्रभावी भएर गयो। त्यो थ्योरीले के भन्छ भने अब विश्व व्यवस्था बायोपोलरबाट दुई ध्रुवीयबाट बहुध्रुवीयमा जान्छ, शक्ति संरचना ग्लोबल पावर चाहिँ बहुध्रुवीय रूपमा जान्छ, विश्व शक्तिको विभाजन चाहिँ बहुध्रुवीय रूपमा हुन्छ, त्यो भनेको सभ्यताहरूको ध्रुव बन्छ र त्यसमध्येमा एउटा शक्तिशाली सभ्यता हिन्दू सभ्यता हो, हिन्दू सिभिलाइजेसन हो र अर्को शक्तिशाली सभ्यता सिनिक वा चाइनिज सिभिलाइजेसन हो र अर्को शक्तिशाली सभ्यता इस्लामिक वा इस्लामको र वेस्टको वा क्रिस्चियन सिभिलाइजेसन, वेस्टर्न सिभिलाइजेसन, ल्याटिन अमेरिकन भनेर यसरी आठवटा सभ्यताको ध्रुवहरूमा शक्ति विभाजन हुन्छ र त्यसरी ग्लोबल पावर त यसरी आठवटा विश्व शक्तिहरूमा, आठवटा विश्व शक्तिशाली सभ्यताहरूमा ध्रुवीकृत हुँदै गर्दाखेरि त्यसले इनहेबिटेबली अवश्यम्भावी रूपमा लोकल लेभलमा, स्थानीय लेभलमा चाहिँ नेसनालिटीको राजनीति वा जातीय राजनीतिलाई माथि उठ्ने स्पेस दिन्छ भनेर चाहिँ थ्योरी बनाएको थियो हन्टिङटनले। त्यो थ्योरी अनुसार त्यो थ्योरी चाहिँ अहिले संसारमा एकदम व्यवहारिक रूपमै पनि, मानव व्यवहारमा, प्राग्म्याटिकमा पनि वा जीवनको व्यवहारको तहमा पनि, ह्युमन साइकोलोजी, मानव मनोविज्ञान निर्माणको चरणमा सबै कुरामा त्यो एकदम प्रिभेल भएर गयो र त्यसरी जाँदाखेरि चाहिँ सम्पूर्ण विश्व व्यवस्थाहरू अब सिभिलाइजेसनल कन्फ्लिक्ट, सभ्यताहरूको बिचको द्वन्द्व र स्थानीय तहमा जातीय समूहहरूले, राष्ट्रिय समूहहरूले माग्ने अटोनोमी, स्वशासनको अधिकार वा स्वदेशी, उनीहरूको स्वदेशको खोजी, उनीहरूको आफ्नो आफ्नो इन्डिजिनिटीको खोजी चाहिँ अब राजनीतिको मूल प्याराडाइम हो र त्यसको 21 शताब्दीको शक्ति सङ्घर्ष वा शक्ति विन्यास वा शक्तिको पावरको म्याट्रिक्स, शक्तिको तपाईँको यो व्यूह सबै यही हिसाबले रचना हुन्छ र त्यही रचना व्यूह रचनाभित्र, त्यही शक्तिको विन्यासभित्र अर्थतन्त्र, मानव जीवन, यो कोभिड जस्ता समस्याहरूदेखि लिएर सम्पूर्ण युद्धको समस्या, शक्तिको समस्याहरू, यो सबै कुरा निर्धारण हुन्छ र यहाँलाई म भर्खर एउटा के कुरा सम्झाउन चाहन्छु भने भर्खर मात्रै भारतको सुरक्षा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले एउटा कन्फरेन्समा के भन्यो भने भारत चाहिँ सिभिलाइजेसनल स्टेट हो, यो सभ्यताको राज्य, सभ्यतात्मक राज्य हो, यो एउटा नेसन स्टेट युरोपले खडा गरेको जस्तो राष्ट्र राज्य होइन भन्ने एउटा दावी गर्यो। र चीनले आफूलाई सिभिलाइजेसनल स्टेट भन्दा उहिले नै दावी गरे हो, दुई दशक अगाडि नै दावी गरे हो। त्यसरी यो सिभिलाइजेसनल स्टेटहरूको सिभिलाइजेसनल स्टेटहरूको बिचको वा सिभिलाइजेसनहरूको बिचको यो शक्तिको टक्राउमा निर्माण हुने किराहरू फल लाइनहरू म पर्ने देशहरू जस्तै नेपाल जस्तो सानो देशहरूले यसलाई डिल कसरी गर्न सक्छ भन्ने कुरामा अब हामीले यो हिजोको युरोप केन्द्रित मार्क्सवाद उदारवाद जस्ता कम्युनिस्ट वा पुँजीवादी जार्गन वा शब्दावली वा थ्योरीहरू यो युरोपद्वारा विश्वलाई कन्कर गर्नलाई बाँकी रेस्ट अफ द वर्ल्डलाई कोलोनाइज गर्नको लागि निर्माण गरेको ज्ञान प्रणालीद्वारा हाम्रो देशको सबरेन पोलिसी सार्वभौम नीति बन्न सक्दैन। यहाँको स्वदेशी ज्ञान, यहाँको स्वदेशी अनुभव, स्वदेशी शक्ति, स्वदेशी हेरिडिटी, यहाँको यहाँको तपाईँको सभ्यताको जगमा अब हाम्रो आफ्नो लोकल पोलिसी वा आफ्नो सबरेन पोलिसी निर्माण भयो भने मात्रै हामीले आफ्नो देशको सबरेन पावरलाई, सबरेन स्टेटसलाई, सार्वभौम अस्तित्वलाई बताउन सक्छ। अन्यथा हाम्रा यो अहिलेको नेताहरूको सारा रेटोरिकहरू, राजनीतिक तर्कहरू, राजनीतिक ज्ञानका कुराहरू उनीहरूले जे भनेको छ त्यो खालि सिम्पली पोलिटिकल रेटोरिकमा किन परिवर्तन भयो भने त्यसले हाम्रो समाजको, हाम्रो स्वदेशीयताको, हाम्रो इन्डिजिनिटीको, हाम्रो इन्डिजिनिजमको हाम्रो कुनै पनि कुरालाई स्पन्दन गर्दैन, छुँदैन, त्यसले स्पर्श गर्दैन, त्यो सिधै युरोपियन ज्ञान मीमांसाबाट कोलोनाइज भएको माइन्डसेटबाट परिचालन भएको हुनाले तिनीहरूले ती सबै ज्ञान र आदर्शको कुराहरू अहिले खालि पोलिटिकल रेटोरिक भयो। त्यो रेटोरिक चाहिँ खालि नेताहरूलाई आफ्नो आफू शक्तिमा पुग्नेको लागि एउटा पावर ग्राबिङ गर्नको लागि जस्टिफिकेसन जस्तो मात्रै भयो। त्यस्तो किसिमको समस्याबाट निकाल्न पनि नेपालमा नयाँ बहस हुन जरुरी छ।
हजुर, आदरणीय श्रोताहरू, अन्तरसम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ पूर्वीय चिन्तन दर्शनका अध्येता एवं विश्लेषक बुद्ध छिरिङ योञ्जनसँग। बुद्धजी, जस्तो नेपालको कन्टेक्स्टमा हामी फर्केर आयौं, अहिले अब पछिल्लो समयमा विकास भएका घटनाक्रमहरू, क्षेत्रीय घटनाहरू हेरौं, जस्तो चीन र भारतको बीचमा हामी छौं, तर चीन र भारत बीच पनि एक प्रकारको अन्तर्राष्ट्रिय क्षेत्रलाई लिएर ध्रुवीकरण बढ्दै गएको देखिन्छ। विशेष गरी पछिल्लो समयमा अमेरिका र भारत बीच सुरक्षा मामिलामा भएको पछिल्लो सम्झौताले नेपाल अब कतातिर ढल्किएला भन्ने एउटा अहम प्रश्न पनि यहाँनिर आएको छ। त्योभन्दा पनि अझ डिटेलमा जाँदाखेरि अहिले नेपालमा जुन किसिमको चाहिँ विचार चिन्तन राजनीतिको हामी अभ्यास गरिरहेका छौं, अब यो मात्र पर्याप्त छैन, अब हामी कुन बाटोमा जाने, कुन मोडलमा जाने, यहाँले भने जस्तै एकदमै स्थानीयतालाई प्रवर्धन गरेर आत्मनिर्भर अर्थतन्त्रतर्फ जाने, अथवा हामी अरू कसैको चाहिँ सुरक्षा कवचभित्र चाहिँ आबद्ध भएर अगाडि आफ्नो अस्तित्व जोगाउने, साना साना देशहरूलाई चाहिँ धेरै खालका चुनौतीहरू देखिएका छन्। क्षेत्रीय रूपमा हामीले मिलाउनु पर्ने सन्तुलन के हुन सक्छ यो अवस्थामा?
एकदमै यसमा यो धेरै महत्वपूर्ण कुरा हो कि यसमा चाहिँ हामीले हाम्रो नेताहरू वा हाम्रो पोलिसी मेकरहरू जुन वेस्टर्न युनिभर्सिटिजहरूको अथवा मोडर्न आधुनिक शिक्षा प्रणाली र ज्ञान मीमांसीय प्रणालीबाट गाइडेड भएर, निर्देशित भएर जुन किसिमको एउटा एनालिसिस गरेर एउटा कुनै पनि सूत्र फर्मुलाहरू, संविधानको फर्मुलाहरू निर्माण गर्ने गर्छ, त्यो एउटा ठुलो अहिले हाम्रो लागि त्यो नै ठुलो समस्या भएको छ। नेपाल कसरी सबरेन रहने, नेपाल कसरी प्रस्पर हुन सक्छ, समृद्ध हुन सक्छ, र नेपाली कसरी सुखी हुन सक्छ भन्ने कुरा चाहिँ नेपालको इतिहास अध्ययन गरेपछि मात्र थाहा हुन्छ। त्यो नेपालको इतिहास चाहिँ एउटा पूर्वाग्रही दृष्टिकोणले नेपालमा वर्ग सङ्घर्ष देखेर दुईटा वर्गहरूको बिचमा लडाइँ गराएर सर्वहारहरूको अधिनायक भएको राज्य आइसकेपछि मात्रै नेपालमा समृद्धि र सुखी नेपाल समृद्ध हुन्छ र नेपाली सुखी हुन्छ भनेर एउटा कम्प्लिटली एब्स्ट्र्याक्ट आइडिया जबरजस्ती नेपाली समाजमा थोपार्ने हो कि वा व्यक्ति स्वतन्त्रता र बजारीय स्वतन्त्र मार्केट फ्रिडमको जुन अमेरिकी मोडल नेपाली काङ्ग्रेस जस्ता शक्तिहरूले जुन प्रोपागान्डा गर्छ नेपालमा, उनीहरूले एडभोकेट गर्छ, त्यस्तो किसिमको एउटा प्योरली वेस्टर्न कम्युनिटी वेस्टर्न समाजहरूको लागि निर्माण गरेको आदर्शको कुरा लागू गरेर यहाँ चाहिँ सुखी नेपाली र समृद्ध नेपाल बन्छ भन्ने कुरा यहाँ यो यो सबै एब्स्ट्र्याक्ट कुराहरू हुन्। त्यही भएर उहाँहरूको यस्तै यस्ता ठुला ठुला डिबेटहरू अहिले खालि रेटोरिक मात्रैमा परिवर्तन भए। मुख्य कुरा चाहिँ के हो भने खालि एउटा मात्रै उदाहरण दिएर नेपालको सवरेन्टी नेपालको समृद्धि र सुख कसरी प्राप्त हुन्छ भन्ने कुरा म यहाँको प्रश्नमा म जोड्न चाहन्छु। एउटा इतिहास के थियो भने भारतवर्षमा एउटा महान सभ्यता विकास भयो बौद्ध सभ्यता बुद्धिज्म। आन्तरिक रूपमा त्यो बुद्धिज्म र वैदिक सिस्टम वैदिक लाइन र बुद्धिस्ट लाइनहरूको बिचमा ठुलो द्वन्द भयो कन्फ्लिक्ट भयो एकदम एकदमै एक आपसमा अस्वीकार गर्ने किसिमले द्वन्द भयो कम्पिटिसन भयो प्रतिस्पर्धात्मक अवस्था रहे। त्यो सत्ता ज्ञान सत्ता कुन ज्ञान सत्ताले भारतवर्षको राज्य सत्ता र भौतिक सत्ता नियन्त्रण गर्थ्यो भन्ने कुरामा तत्कालीन बौद्धिक सर्कलका पावर प्र्याक्टिसनर्सहरूको बिचमा कन्फ्लिक्ट भयो र त्यही बिचमा इस्लामको इन्ट्री भयो तेस्रो शक्ति प्रवेश भयो इस्लाम र इस्लामले इस्लामसँगको कन्फ्लिक्टमा बुद्धिज्म चाहिँ भारत वर्षबाट कम्प्लिटली इलिमिनेट वा सभ्यता चाहिँ समाप्त भएर गयो। जबकि त्यसपछि त्यो सभ्यतालाई नेपालमा नेपाल काठमाडौँ भ्यालीले यसरी प्रिजर्भ गर्यो जबकि भारतवर्षमा सभ्यताको त्यो बौद्ध सभ्यताको केन्द्र हुँदाखेरि सारा विश्वबाट ज्ञानको स्रोत भारतवर्षलाई मानेर नालन्दा विक्रमशिला तक्षशिला जस्ता इन्स्टिट्युटहरूलाई ज्ञानको केन्द्र मानेर सारा विश्वबाट त्यहाँ अध्ययन गर्न मानिसहरू आउँथे। तर ती सबै महान ज्ञानको केन्द्रहरू इस्लामिक इन्भेजनबाट ध्वंस भएपछि त्यसपछि ज्ञानको केन्द्र काठमाडौँमा सर्यो र काठमाडौँको एउटा स्वर्णकाल विकास भयो। लिच्छवी र मल्लकालीन पिरियडमा एउटा स्वर्णकाल ज्ञानको र कला साहित्यको एस्थेटिकको एकदम स्वर्णकाल रूपमा विकास भयो। त्यो बेला चीन र मङ्गोलिया जापान जस्तो यो माथि नर्दर्न साइडका हिमालका पारिपट्टिका समाजहरूले काठमाडौँलाई ज्ञानको केन्द्र माने र ती काठमाडौँले त्यो वैभव प्राप्त गरे। आज फेरि भारतवर्ष र चिनको बिचमा एउटा नयाँ राजनीतिक पश्चिमा राजनीतिक विचार प्रणालीबाट भन्दा पनि यहीँका पूर्वीय चिन्तन प्रणालीबाट नयाँ बहस सुरु भएको छ। चिनले आफूलाई सेकेन्ड होम अफ बुद्ध भनेर दावी गर्यो सी जिनपिङ आफैले। चिन चाहिँ भगवान बुद्धको दोस्रो घर हो पहिलो घर चाहिँ नेपाल हो भनेर दावी गर्यो होइन। यो बुद्धिज्म एज अ फिलोसफी एज अ सिभिलाइजेसन सभ्यताको हिसाबले भारतवर्षमा यसलाई कसरी अथवा यो इन्डियन सब कन्टिनेन्टमा यसको भूमिका कस्तो हुन्छ भन्ने किसिममा एउटा इन्डियाभित्रै पनि एउटा नयाँ ढङ्गले भारतमै पनि एउटा नयाँ ढङ्गले यसको चाहिँ नयाँ डिबेट सुरुवात हुनुपर्ने हुन्छ। अब यो सभ्यताहरूको बिचमा चिनिया सभ्यता भने तापनि त्यहाँ कन्फ्युसियसको कुरा जोडिए तापनि वा त्यहाँ ताओको कुरा जोडिए तापनि चिनको डोमिनेन्ट फिलोसफिकल लाइन भनेको बुद्धिज्म हो अहिले पनि होइन। भनेपछि अब यो भारत बुद्धिज्मको जन्म त भारतवर्षमा भयो बुद्ध चाहिँ नेपालमा जन्म भयो दर्शनको हिसाबले त बुद्धिज्म त सबै भारतवर्षमा जन्म भयो तन्त्र त्यहीँ जन्म भयो बद्रयान त्यहीँ जन्म भयो महायान त्यहीँ जन्म भयो अनि हिनयानको जन्म त्यहीँ भयो त्यसपछि त्यहीँबाट नै बाँकी अन्य विश्वमा फैलेको हो। गौतम बुद्ध चाहिँ स्वयं नेपालमा जन्मिनुभयो तर बाँकी ज्ञानको स्रोत त भारतवर्षको भूमिमा भए होइन। अब त्यहाँबाट विस्तार भएको सभ्यताकै जन्ममा अर्को एउटा सुपर पावर चीन जस्तो सुपर पावर राइजिङ हुँदा र नेपाल चाहिँ ती दुईटा महान वैदिक सभ्यता र बौद्ध सभ्यताको दोभान कन्फ्लुएन्सको रूपमा रहेको इतिहास देखिरहेको हुँदा यो भूमिले त दुईतिरबाट लाभ लिन सक्छ नि त। यहाँ तर यो यहाँ मार्क्सवादी भन्नेहरू यो पश्चिमाहरूको ज्ञान प्रणालीबाट अलरेडी तपाईँको आफ्नो दिमागमा कोलोनी जमाएकाहरू यो क्रुक माइन्डेड काङ्ग्रेस र कम्युनिस्टका नेताहरू भनेर सिधै भन्नुपर्ने हुन्छ। यिनीहरूको तथाकथित भौतिकवाद यिनीहरूको तथाकथित विज्ञान यिनीहरूको तथाकथित ऱ्यासनालिजम तर्कवाद यिनीहरूको तथाकथित आधुनिकता यिनीहरूको तथाकथित विकास त यो नारा जुन छ यो हाम्रो सभ्यता हाम्रो आदर्श हाम्रो इतिहासको नामेट पार्ने र आफूलाई समाप्त पार्ने आफैले समाजलाई विष पिलाउने काम यिनीहरूले जुन गरिरहेको छ नि यो कुराको अन्त्य चाहिँ अहिलेको महत्त्वपूर्ण कुरा हो कि। यिनीहरू भन्नुभन्दा पार्टी होइन यो हामी यो यो स्कुलिङबाट हामी यो काङ्ग्रेस पार्टी र कम्युनिस्ट पार्टी भन्न खोजे होइन कि यो स्क्रिनिङबाट हामी विकसित भएका नेपाली जनजनहरू जुन छ नि, जो जनजन हामी नेपाली जनहरू छ नि, हामी आफै हाम्रो समस्या हो नि, हामी आफै इन्लाइटेन हुन जरुरी छ, हामीले एउटा ज्ञान उदय गर्न जरुरी छ, हामीले एउटा नयाँ मोक्ष प्राप्त गर्न जरुरी छ, त्यसपछि मात्रै हामीले हाम्रो भूमि, हाम्रो माटो, हाम्रो इतिहास, हाम्रो पुर्खा, हाम्रो जीवनलाई हामीले छुन सक्छ, बुझ्न सक्छ। अन्यथा हामी यो पराधीनताको, ज्ञानको पराधीनता, अर्थतन्त्रको पराधीनता, राजनीतिक पराधीनतामा हामी जुन यसरी यसरी फस्यो, त्यो फस्दाखेरि हामीले हाम्रो समस्याहरूलाई समाधान गर्न सक्नुलाई धेरै गाह्रो हुने अवस्था देख्छु।
हजुर, धेरै धन्यवाद छ बुद्धजी। मैले अर्को प्रश्न राख्न सकिनँ समयले गर्दाखेरि, र जति विचार यहाँले प्रस्तुत गरिदिनुभयो निश्चय पनि हामीले आफ्नो एउटा जुन मौलिकता छ, इतिहासदेखि नै, परम्परादेखि नै, सदियौंदेखिको एउटा नेपालीपन, नेपाली कला संस्कृति साहित्य दर्शन आदिको जुन एउटा पूर्वीय थार छ, त्यसलाई फेरि पनि हामी समाउन कोसिस गरौं, हामी फेरि पनि विश्वमा एउटा चाहिँ उत्कृष्ट राष्ट्रको रूपमा स्थापित हुन सकौंला। यतिखेर त नैराश्यताको बढ़ी कुरा छ, तर पनि आशावादिता जीवनको एउटा चाहिँ लक्ष्य हुनुपर्छ। यही संवादका साथ आजको लागि यहाँलाई हार्दिक धन्यवाद छ बुद्धजी।
हजुर, धन्यवाद, नमस्कार।
हस्, नमस्कार। त आदरणीय श्रोताहरू, अन्तरसंवादको निर्धारित समय सकियो। हामी आजको बिहानीमा विशेष गरी पूर्वीय चिन्तन दर्शनका अध्याता एवं विश्लेषक बुद्ध छिरिङ्गी उन्जनसँग कुराकानी गरिरहेका थियौं। प्राविधिक साथी राजु थापा र सुरेन्द्र पौडेललाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।